नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 28 गते सोमबार, श्रावण शुक्ल अष्टमी। तदनुसार अगस्त 12 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहकार्य गर्न आग्रह शीर्षकमा गोर्खापत्रले मुख्य समाचार प्रकाशित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ। हिजो नेपाल भ्रमणमा आउनुभएका भारतका विदेश सचिव मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा र प्रधानमन्त्री ओली समक्ष प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भेट गर्नुभएको हो। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणमा आउनुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता पठाउनु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भारतका विदेश सचिव मार्फत उक्त निमन्त्रणा दिइएको हो। भेटमा दुई देश बीचको मित्रवत सम्बन्ध अझ प्रगाढ़ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल र भारत दुई छिमेकी मुलुकले साझा सहकार्य गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले दुई देशले सहकार्य गरेर अघि बढ़न सके जलवायु परिवर्तनको असर न्यूनीकरणमा सघाउ पुग्ने बताउनु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी गर्ने क्रममा नेपालको जलवायु परिवर्तनको असर अत्याधिक खेप्नु परेको दर्शाउँदै न्यूनीकरणमा दुई देशको साझा सहकार्य आवश्यक रहेको औल्याउनु भएको थियो। राष्ट्रपति पौडेलले भन्नुभयो, हिमाल र पानीको सुरक्षामा नै मानव जातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरूरी छ। दुई मुलुकले आपसी हित तथा आर्थिक समृद्धिका लागि मित्रताको डोरी अझ कसिलो बनाउनु पर्नेमा जोड़ दिनुहुँदै राष्ट्रपति पौडेलले नेपालमा थप लगानीको अवसर भारतलाई रहेको सुझाउनुभयो। वहाँले कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत तथा ऊर्जा विकास एवं व्यापार, पर्यटन तथा मानव संसाधन विकास नेपालको प्राथमिकताको क्षेत्र भएकाले त्यसमा लगानीको प्रचुर सम्भावना रहेको प्रष्ट पार्नुभयो। दुई मुलुकबीच ऐतिहासिक कालखण्डदेखि नै जनसम्बन्ध बलियो रहेको प्रस्ट्याउँदै राष्ट्रपति पौडेलले सचिव मिश्रीको कार्यकालमा दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। त्यस क्रममा भारत सरकारले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगको सराहना गर्नुभयो। नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्री र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले हिजो काठमाण्डुस्थित नेपाल भाषा परिषदको नयाँ भवनको संयुक्त रूपमा उद्घाटन पनि गर्नुभएको छ। कृषि औद्योगिकरण मार्फत बजार विस्तार गरौं प्रधानमन्त्रीको भनाईलाई उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिनुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य सहित मन्त्रीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिनुभएको हो। वहाँले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो। वहाँले भन्नुभयो, अहिले समग्र अर्थतन्त्र ओह्रालो लागेको छ। भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन। हामीसँग उर्वर धरती, पानी र हावापानी छ। मेहनत गरेर उत्पादन र रोजगारी बढ़ाउन सकिने धेरै आधार छन्। प्रधानमन्त्री ओलीले अशुद्ध र विषादी युक्त खाद्य पदार्थ तथा तरकारी निर्यात र आयात नगर्न सचेत गराउनुभयो। उहाँले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई जनतालाई स्वस्थ खाना खुवाउने प्रबन्ध मिलाउन सुझाव दिनुभयो। उहाँले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति सहकार्य र जनतामा परिणाम दिने मुख्य विषयलाई ध्यान दिन आग्रह गर्नुभयो। उहाँले अहिलेको सत्ता समीकरण विशेष अवस्थाका कारण बनेको खुलाउनु हुँदै एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ भन्ने प्रश्न गर्नुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकार सञ्चालन भएकाले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गर्नुभयो। कृषि औद्योगिकरण मार्फत बजार विस्तार गरौं प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। यसै गरी भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहकार्य गर्न आग्रह मुख्य खबरमा गोर्खापत्रले समाचार प्रकाशित गरेको छ। भद्रगोल संस्थान सुधारको छैन योजना, सर्वाधिक नाफा गर्ने प्राधिकरण निशानामा नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। दुग्ध बजारमा निजी उद्योगले हिस्सा बढ़ाइरहँदा सरकारी स्वामित्वको डीडीसी भने किसानबाट दूध किनेको 1.5 अर्ब भुक्तानी गर्न नसकेर थला परेको छ। उल्टै किसानको बक्यौता तिर्न सरकारले दिएको बजेट पनि कर्मचारीको तलब भत्तामा खर्चिएर मस्ती गर्दैछ। निजी उद्योगहरूले सिमेन्ट र क्लिंकर भारतमा बेचेर करोड़ौं मुनाफा गरिरहेका छन् तर घाटाको हिसाब देखाइरहेका सरकारी स्वामित्वका हेटौडा र उदयपुर सिमेन्ट उद्योग 4 महिनादेखि बन्द छन्। मल आयात र वितरणका लागि सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड छ तर कहिल्यै समयमा किसानले मल पाउँदैनन्। राष्ट्रिय ध्वजावाहक वायु सेवा निगम 48 अर्ब ऋण दायित्वको भारमा थिचिएको छ तर जहाज भने महिनौ ग्राउण्डेड गर्छ। चरम राजनीतिकरण र भद्रगोल व्यवस्थापनका कारण सरकारी स्वामित्वमा संचालित यी सहित कैयौं संस्थान धराशायी छन्। वर्षौंदेखि घाटा बेहोर्दै आएका ती संस्थान सुधार गरेर नागरिकलाई सुलभ सेवा दिन सरकारसँग कुनै योजना छैन। बरु सर्वाधिक नाफा कमाउने व्यवस्थित संस्थानमा नाम लेखाएको नेपाल विद्युत प्राधिकरणलाई निशाना बनाएको छ। देशले लोडसेडिङको मार खेपिरहेका बेला डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत 24 घण्टासम्म विद्युत उपभोग गरेर प्रिमियर महसुल नबुझाउने उद्योगसँग बक्यौता उठाउन खोज्दा उल्टै सरकार उद्योगीको पक्ष पोषण गर्दै प्राधिकरण नेतृत्व नै हटाउने योजनामा लागेको छ। भद्रगोल संस्थान सुधारको छैन योजना, सर्वाधिक नाफा गर्ने प्राधिकरण निशानामा नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। राजनीतिमा महिला टिक्नै गाह्रो शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। नेताहरूले मंच पायो कि महिला अधिकारको चर्को भाषण गर्छन्, उस्तै परे महिला अधिकारका विषयमा घण्टौं प्रवचन दिन पनि पछि पर्दैनन्। तर व्यवहारमा भने उल्टो छ, सकभर महिलालाई पदै दिन मान्दैनन्, दिइहाले कामै गर्न दिँदैनन्। महिलालाई हुच्याउने, सम्मान नदिने र नीति निर्माण तहमा छेवै पर्न नदिने परिपाटीले नेतृत्वमा पुगेका महिला पनि राजनीतिप्रति निराश छन्। राजनीतिमा महिला टिक्नै गाह्रो अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। अन्नपूर्णले नै अग्रपृष्ठमा समयमै महाधिवेशन गर्न देउबामाथि दबाव शीर्षकमा अर्को खबर प्रकाशित गरेको छ। शेखर कोइरालाको भनाईलाई अन्नपूर्णले यहाँ उल्लेख गरेको छ। सभापतिजीले समयमै महाधिवेशन गर्न आलचाल गर्नुहुन्छ कि भन्ने लागेको छ। त्यसको छनक अहिले देखि नै देखिन थालेको छ। शेरबहादुर देउबा बीचमा रोक्दै महाधिवेशन अहिलेको कार्यसमितिको समय सकिए लगत्तै समयमै हुन्छ, किन सार्ने कुरै छैन, तपाई हामी सबै एक भएर त्यसमा लागौं न। तपाईको नेतृत्वमा विगत 8 वर्षदेखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा गर्न चाहन्न शेखर कोइरालाको भनाई हो यो। कांग्रेस हिजो किन खुम्चियो, आज फेरि किन गठबन्धनको कारण ठूलो दलका रूपमा संसदमा उपस्थित छ। यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ, यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु। यो दृश्य हो कांग्रेस केन्द्रीय समितिको हिजोको बैठकको। कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको महाधिवेशन समयमै गर्नुपर्नेमा सभापति देउबामाथि दबाव बढ़ाएको छ र देउबाले पनि समयमै महाधिवेशन गर्ने भन्दै शंका नगर्न आग्रह गर्नुभएको छ। संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले नियमित समय अनुसार महाधिवेशन हुँदा 2082 मंगिरमा 15 महाधिवेशन हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले कांग्रेसको 15 महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौं भन्दै पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाउन आग्रह गर्नुभयो। 14 महाधिवेशनदेखि थाँतिरहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी 5 महाधिवेशनको सुनिश्चितता केन्द्रीय समिति बैठकले गर्नुपर्नेमा कोइरालाले जोड़ दिनुभयो। यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने कोइरालाको भनाई थियो। ठीक 4 वर्षमा कांग्रेसको महाधिवेशन होस् वहाँले भन्नुभयो। मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्र्याकमा ल्याउने मनसायबाट यो कुरामा जोड़ दिइरहेको छु। प्रचण्डलाई नेतृत्व छोड्न आग्रह उपशीर्षकमा अन्नपूर्ण लेख्छ। पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीको नेतृत्व गरेको 39 वर्ष भयो। 2042 सालबाट लगातार पार्टीको नेतृत्व गर्दै आउनु भएको छ, तर अझै उहाँ पार्टी नेतृत्वमै जसरी पनि रहन चाहनुहुन्छ, अर्थात नेतृत्व हस्तान्तरण गर्न चाहनुहुन्न। यो बीचमा उहाँलाई नेतृत्वमा चुनौती दिनेहरूले पार्टी नै छोड्नु परेको छ। प्रचण्डलाई चुनौती दिने क्षमता भएका मोहन वैद्य किरण, डाक्टर बाबुराम भट्टराई, रामबहादुर थापा बादल, नेत्र विक्रम चन्द विप्लव लगायत आफै पाखा लाग्नुभयो। पार्टी एक छत्र राज गर्नुभएका प्रचण्डलाई अहिले आएर चुनौती दिने नेताहरू अगाडि आएका छन्। माओवादीका तेस्रो वरियताका नेताहरूले भने प्रचण्डले पार्टीको नेतृत्व छोड्नुपर्ने बताउन थालेका छन्। पार्टीको जारी स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीलाई नयाँ उचाइमा पुर्याउन अध्यक्षले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेका छन्। उपमहासचिव जनार्दन शर्माले त लिखित रूपमै पार्टी बैठकमा प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने एजेण्डा पेश गर्नु भएको छ। उहाँले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पार्टी अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गर्नुपर्ने, दोस्रो तहका नेताहरूले खबरदारी र स्कूल विभागको नेतृत्व गर्नुपर्ने अनि तेस्रो तहका नेताहरूलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्छ। प्रचण्डलाई नेतृत्व छोड्न आग्रह उपशीर्षक दिँदै समयमै महाधिवेशन गर्न देउबामाथि दबाव शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। विद्युतीय भुक्तानीमा भ्याट उपभोक्तालाई भार हटाउन राष्ट्र बैंकको माग, कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत विद्युतीय भुक्तानी, डिजिटल पेमेन्ट एण्ड क्लियरिङमा लगाएको मूल्य अभिवृद्धि कर भ्याटको भार उपभोक्तालाई थपिएको छ। यसले फिन्टेकको योगदानलाई निरुत्साहित गर्ने भन्दै नेपाल राष्ट्र बैंकले भने अर्थ मन्त्रालयलाई यो व्यवस्था हटाउन आग्रह गरेको छ। विद्युतीय भुक्तानी क्षेत्रको विकास र विस्तारले भर्खर गति लिन लागेका बेला सरकारले विभिन्न सुविधा मार्फत प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाएर ठिक नगरेको राष्ट्र बैंकको भनाइ छ। अहिलेको अवस्थामा भ्याट लगाउँदा यस क्षेत्रको लगानी र सेवा शुल्क महँगो भई ग्राहक लगायतलाई अतिरिक्त आर्थिक भार पर्ने भएकाले यस सेवाको वृद्धि र विस्तारमा नकारात्मक असर पर्ने दावी छ। यो व्यवस्था आए लगत्तै उपभोक्तामा 13% अतिरिक्त भार थपिएको छ। ब्याङ्कहरू भ्याटमा दर्ता नहुने र भ्याट बिल जारी गर्न पनि नसक्ने भएकाले ग्राहकले नै सबै शुल्क बेहोर्नु पर्ने गरी साउन 1 गतेबाट मूल्य बढ़ाइएको छ। क्लियरिङ र सेटलमेन्ट सेवा दिने एनसीएचएल र फोन पे दुवैले 13% शुल्क बढ़ाएका हुन्। अन्तर ब्याङ्क फोन ट्रान्सफर गर्दा फोन पेले पहिला 10 रूपियाँ शुल्क लिने गरेकोमा अहिले 11 रूपियाँ 30 पैसा लिन थालेको छ। एनसीएचएलले पहिलो 8 रूपियाँ शुल्क लिनेमा अब 9 रूपियाँ 4 पैसा लिन थालेको छ। विद्युतीय भुक्तानीमा भ्याट उपभोक्तालाई भार हटाउन राष्ट्र बैंकको माग, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। नयाँ पत्रिकाले स्वास्थ्य बीमाको दायरा 5,00,000 पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव शीर्षकमा अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढ़ाउने प्रस्ताव गर्नुभएको छ। हिजो मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बीमाको दायरा बढ़ाएर कम्तीमा 5,00,000 बनाउने प्रस्ताव गर्नुभएको हो। हाल स्वास्थ्य बीमाको सीमा 1,00,000 रहेको छ। स्वास्थ्य बीमाको दायरा 5,00,000 पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको शीर्षक हो। यो सहकारीमा 1,25,00,000 5,00,000 नपाउँदा गयो ज्यान शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा एक व्यक्तिले ज्यान गुमाएका छन्। पीर अस्पतालमा 5,00,000 रूपियाँको अभावले राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको आफन्तले बताएका छन्। सहकारीमा 1,36,00,000 रूपियाँ हुँदा पनि उपचारका लागि त्यो पैसा प्रयोग गर्न नपाएर उहाँको मृत्यु भएको आफन्तको भनाई छ। सहकारीमा 1,25,00,000 नपाउँदा गयो ज्यान कारोबारको अग्रपृष्ठको समाचारको शीर्षक हो। यो अन्तर्राष्ट्रिय हात्ती दिवस विशेष, मान्छेको औषधि खुवाएर हात्ती टीबी मुक्त शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। हात्तीलाई गरिएको क्षय रोग अर्थात ट्युबरक्लोसिस टीबीको उपचार प्रभावकारी देखिएको छ। चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टीबीले मर्न थालेपछि उपचार थालिएको थियो। उपचार थालिएको 4 वर्ष यता हात्तीमा टीबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन्। यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधि र उपचार प्रभावकारी देखिएको हो। चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डाक्टर विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो। अन्तर्राष्ट्रिय हात्ती दिवस विशेष, मान्छेको औषधि खुवाएर हात्ती टीबी मुक्त, गोर्खापत्र को अग्रपृष्ठको समाचारको शीर्षक हो। यो भ्रष्टाचारमा 5 वर्षको मात्रै हद म्याद हुने कानूनको प्रस्ताव शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न खोजेपछि संसदीय समितिमा विरोध भएको छ। कांग्रेस, माओवादी, रासोपा लगायत दलका सांसदले हदम्याद राख्न नहुने अडान लिएका छन् भने एमाले सांसदले धारणा बनाएका छैनन्। भ्रष्टाचारमा 5 वर्षको मात्रै हदम्याद हुने कानूनको प्रस्ताव कान्तिपुरको अग्रपृष्ठको समाचार हो। यो कार्यक्रम अखबारमा अब सम्पादकीय मिटर ब्याजको पीड़ा शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। सहकारी पीड़ित प्रति संवेदनहीन सरकार शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ। त्यसै गरी नारायणगढ़ बुटरवल सड़कलाई जुग किन शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। तोड्न नसकिएको तस्करीको स्वर्ण सञ्जाल शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ भने बजारलाई स्वस्थ बनाऊ शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।